यो रेडियो नेपाल हो। दिउँसो तीन बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी श्रुमा। प्रमुख समाचार: कक्षा बाह्रको नतिजा प्रकाशित। राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिने। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटहरूमा आजदेखि सरकार पक्षका वकिलहरूको बहस शुरू। नेपाली सेनाका बख्तरबन्द गाड़ीले आज राति अभ्यासका क्रममा चक्रपथको परिक्रमा गर्दै। र म्यानमारमा सेनाद्वारा सत्ता कब्जा। प्रजातन्त्रवादी नेत्री आङ सान सू ची लगायत राजनीतिक नेताहरू सेनाको नियन्त्रण। समाचार अब विस्तारमा। राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा बाह्रको नतिजा प्रकाशित गरेको छ। आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै नतिजा सार्वजनिक गरिएको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिनुभयो। यो वर्ष 4,33,271 जनाले परीक्षा दिएका थिए, जसमा एकजनाको नतिजा रद्द गरिएको छ भने 11,490 जनाको स्थगित गरिएको बोर्डले जनाएको छ। वैशाखमा लिइने बाह्रको परीक्षा कोरोना महामारीका कारण मंगिर 9 गतेदेखि 16 गतेसम्म सञ्चालन भएको थियो। यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो। विद्यार्थीको प्राप्ताङ्क बोर्डका प्रदेश कार्यालयहरूबाटै नतिजा प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो। विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटि हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ। प्रकाशित गरिएको नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट मार्फत हेर्न सकिने पनि बोर्डले जनाएको छ। प्रतिनिधि सभा विघटन विरूद्धका निवेदनमा आजदेखि सरकारी पक्षका वकिलहरूको बहस गर्ने क्रम शुरू भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फका कानून व्यवसायीहरूले बहस गर्ने क्रम आइतबार सकिएपछि आजदेखि सरकारी पक्षको बहस शुरू भएको हो। आजको इजलासमा नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले सरकारी पक्षको बहसको थालनी गर्नुभएको छ। माघ 4 गतेदेखि संवैधानिक इजलासमा निरन्तर भइरहेको सुनवाईमा निवेदकका तर्फबाट 68 जना कानून व्यवसायीहरूले बहस गर्नुभएको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरूद्ध परेका 13 रिट निवेदनमा सुनवाई भइरहेको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधि सभा निर्वाचन हुने बताउनु भएको छ। नुवाकोटको सदरमुकाम विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा उप प्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएको समयमा निर्वाचन होला कि नहोला भनेर आशंका गर्नुपर्ने अवस्था नभएको स्पष्ट गर्नुभयो। उप प्रधानमन्त्री पोखरेलले मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागि स्पष्ट पार्दै अदालतले गरेको निर्णयलाई स्वीकारिने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानु परेको बताउनुभयो। आगामी वैशाख 17 र 27 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पा जिल्लामा आवश्यक तयारी तीव्र पारिएको छ। जिल्लाका 10 स्थानीय तहमा सुरक्षा योजनाको तयारी, मतदाता नामावली अध्यावधि गर्ने, मतदान स्थलको टुंगो लगाउने लगायतका काम अघि बढ़ाइएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पामा आगामी वैशाखमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयारी अगाडि बढ़ाइएको छ। जिल्लाका विभिन्न टोल, चौतारी तथा चिया पसलमा समेत आगामी निर्वाचनमा के कस्तो परिणाम आउँछ भन्ने अनुमान जनस्तरमा हुन थालेको छ। नयाँ जनादेश कसरी आउँछ भन्ने कौतूहलता रहेको र निर्वाचनको प्रतीक्षामा रहेको बताउनुहुन्छ कान्छनका स्थानीय कमल पौडेल।
देश निकासको लागि पनि चुनावको अपरिहार्य छ, देशलाई चुनावतर्फ लैजानका लागि हामी सबैहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ।
जिल्लामा आगामी निर्वाचनमा 118 मतदाता स्थल तथा 226 मतदान केन्द्र राख्न सिफारिश गरिएको छ। सुरक्षाको दृष्टिकोणले जिल्लामा 9 मतदान स्थल अति संवेदनशील, 58 संवेदनशील र 51 मतदान स्थल सामान्य अवस्थामा रहेका छन्। पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश नेउपाने:
मतदान स्थल र केन्द्रहरू जुन जिल्लाबाट निर्णय भएर जानुपर्ने हो त्यो छनौट गरेर हामीले पठाइसकेका छौं। निर्वाचन आयोगको निर्देशन अनुसार गर्नुपर्ने तयारीहरू अहिले भइरहेको छ। आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि चाहिँ हामीले आफ्नो प्रकारको तयारी गरिरहेका
छौं। राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतसँग बैठक र छलफल भइसकेको छ। निर्वाचनकै लागि निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधि तथा दावी विरोधका कार्यक्रम जिल्लाका 10 स्थानीय तहमा भइरहेको बताउनुहुन्छ जिल्ला निर्वाचन कार्यालय पाल्पाकी सूचना अधिकारी कल्पना पौडेल।
मतदान केन्द्र तथा मतदान स्थल पुनरावलोकन सम्बन्धी कार्यक्रम सम्पन्न गरिसकेको छ र हाल मतदाता नामावली अध्यावधि दावी विरोध समेत कार्यक्रम पाल्पा जिल्लाका 10 20 स्थानीय तहबाट सञ्चालन भइरहेको छ।
प्रतिनिधि सभा निर्वाचन 2074 पाल्पामा 181,243 मतदाता रहेकोमा आगामी निर्वाचनमा करिब 8,000 मतदाता बढ्ने निर्वाचन कार्यालयले जनाएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
यो थियो संवाददाता विष्णु खनालको रिपोर्ट। अब बाँकी समाचार। नेपाली सेनाका करिब 10 बख्तरबन्द गाड़ीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन्। सेनाको नियमित अभ्यास अनुसार नै ती गाड़ीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो। मुलुकका 8 वेतना अन्तर्गतका युनिटबाट पनि यही माघ 21 गति देशका विभिन्न स्थानमा बख्तरबन्द गाड़ीको अभ्यास हुने सेनाका प्रवक्ता सन्तोष बल्ल पौडेलले जानकारी दिनुभयो। नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले त्यसबारे सूचना जारी गरेको छ। सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यस खाले नियमित अभ्यास गर्दै आएको छ। सर्वसाधारण नागरिकलाई आवत जावतमा असहज नहोस् भन्ने ध्येयले रातको समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ। नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोविड 19 विरूद्धको 3,00,000 मात्रा खोप उपलब्ध गराउने भएको छ। अनुदान स्वरूप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडो भन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरूसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनिया राजदूतावासले जनाएको छ। विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुरूप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्री गाउँपालिका 2 कोइरालेमा ट्रक दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 2 गम्भीर घाइते भएका छन्। दुर्घटनामा परि ट्रकका सहचालक संखुवा सभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाको सानो सुकी गाउँपालिका वडा नम्बर 9 किरण प्रताप गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मुगलिनबाट काठमाडौँ आउँदै गरेको लु 2X270 नम्बरको ट्रकले बिग्रिएर रोकिराखेको नाछ ख 64-65 नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो। बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत पुगेको छ। पहिलो पटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नम्बर 4 जलजलाको झुले डाँडाका 35 घरमा विद्युत सेवा पुर्याइएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे, हजुरको एनटिसी सिम छँदैछ त्यसैमा राखे भो, मेरो लागि लिउला अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुलमा खुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको समाचार छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री एवं अहिलेको सरकारमा अघोषित प्रमुख व्यक्तित्व आङ सान सूचीलाई नियन्त्रणमा लिएको सैनिक नेतृत्वले अन्य राजनीतिक नेताहरूलाई पनि नियन्त्रणमा लिएको समाचार छ। पछिल्लो निर्वाचन परिणामको विषयलाई लिएर आङ सान सूचीले नेतृत्व गरेको नागरिक सरकार र सैनिक नेतृत्वबीच तनाव चुलिरहेकै बेला सेनाले सत्ता हातमा लिएर देशमा संकटकाल घोषणा गरेको समाचार छ। वर्षौंसम्म सेनाको नियन्त्रणमा रहेको म्यानमारमा राजनीतिक सुधार अन्तर्गत 2011 नागरिक सरकार क्रियाशील रहे पनि विगतदेखि नै सेनाले सत्तामा हिस्सेदारी नछोडेका कारण राजनीतिक स्थायित्व नआइकन सेनाले फेरि सत्ता हातमा लिएको भन्ने समाचार आएको छ। विगतमा बर्माको नामले परिचित म्यानमारमा सैनिक नेतृत्वले सेना प्रमुख अङ हर्लाङले सत्ता सम्हाल्नुहुने घोषणा गरेको छ। यसैबीच अमेरिकी गृहमन्त्री एन्टोनी ब्लिक केनले म्यानमारको सैनिक नेतृत्वलाई नियन्त्रणमा रहेका सबै राजनीतिक नेतालाई तत्काल मुक्त गर्न आह्वान गर्दै अमेरिका सधैं प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र विकासको पक्षमा रहनेतर्फ म्यानमारको सैनिक नेतृत्वलाई सचेत गराउनु भएको छ। रसियाको विपक्षी समूहले नेता अलेक्सी नाभाल्नीको तत्काल रिहाईको माग गर्दै मस्को सहितका शहरमा फेरि पनि विरोध र्याली निकालेका छन्। सरकारले विरोध र्याली हुन नसकोस् भनेर रेल सेवा सहितका आवागमन र बजार व्यवसाय बन्द गर्ने आदेश दिए पनि हजारौंको संख्याका प्रदर्शनकारीले राष्ट्रपति भ्लादिमिर पुटिनको विरोध गर्दै र्याली निकालेका बताइएको छ। सरकारी सुरक्षाकर्मीको व्यापक परिचालन भएको पछिल्लो घटनामा 5,000 संख्याका विपक्षी कार्यकर्ता नियन्त्रणमा परेका बताइएको छ। गरिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक भनी प्रचार गरिएका नाभाल्नी विष प्रहारका कारण गम्भीर बिरामी भएर जर्मनीमा उपचारपछि स्वदेश फर्केकै दिन प्रहरी नियन्त्रणमा परेका थिए। र सोमालियाको राजधानी मोगादिशु स्थित एक होटलमा बन्दुकधारी समूहले गरेको आक्रमणपछि भएको प्रत्याक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएको छ। इस्लामिक अतिवादी समूह अल सबाबका लड़ाकाले होटल परिसर बाहिर कार बम विस्फोट गराएर होटललाई नियन्त्रणमा लिने प्रयास भए पनि सेनाले आक्रामक कार्यवाही शुरू गरेको बुझिएको छ। विदेशी माज लोकप्रिय अफ्रिक होटलमा भएको आक्रमणमा 4 जना आक्रमणकारी सहित 9 जनाको मृत्यु भएको बताइए पनि घटनामा विदेशी नागरिक परे नपरेका बारे केही खुलाइएको छैन। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कक्षा 12 को नतिजा प्रकाशित। राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिने। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटहरूमा आजदेखि सरकार पक्षका वकिलहरूको बहस शुरू। नेपाली सेनाका बख्तरबन्द गाड़ीले आज राति अभ्यासका क्रममा चक्रपथको परिक्रमा गर्दै र म्यानमारमा सेनाद्वारा सत्ता कब्जा। प्रजातन्त्रवादी नेत्री आङ सान सू ची लगायत राजनीतिक नेताहरू सेनाको नियन्त्रणमा। यसका साथै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।